الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ قال إبراهيم رب اجعل هذا البلد آمنا واجنبني وبني أن نعبد الأصنام رب إنهن أضللن كثيرا من الناس فمن تبعني فإنه مني ومن عصاني فإنك غفور رحيم. ربنا إني أسكنت من ذريتي بواد غير ذي زرع عند بيتك المحرم ربنا ليقيموا الصلاة فاجعل أفئدة من الناس تهوي إليهم وارزقهم من الثمرات لعلهم يشكرون. ربنا إنك تعلم ما نخفي وما نعلن وما يخفى على الله من شيء في الأرض ولا في السماء. الحمد لله الذي وهب لي على الكبر إسماعيل وإسحاق إن ربي لسميع الدعاء. رب اجعل لي مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء. ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب. صدق الله العظيم. اور یاد کرو اس وقت کو جبکہ حضرت ابراہیم علیہ السلام نے دعا کی، اے اللہ اس شہر کو پر امن بنا دے، امن والا بنا دے. وجنبنی وبنی، اور مجھے اور میری اولاد کو بچا لے اس بات سے کہ ہم بوتوں کی پوجا کریں. یعنی مجھے اور میری اولاد کو بوتوں کی پوجا کرنے سے بچا لے. ربی انہن اضللن کثیرا من الناس، اے میرے رب، اس لیے کہ انہوں نے بہت سے لوگوں کو گمراہ کر دیا ہے. فمن تبعنی فانہ منی، جو شخص میری اتباع کرے تو وہ مجھ سے ہے. ومن عصانی، اور جو میری نافرمانی کرے تو بے شک خواب غفور الرحیم ہے. ربنا انی اسکنت من ذریتی بواد، اے میرے رب، میں نے آباد کیا میری اولاد کو ایسی وادی میں جہاں کھیتی نہیں ہوتی، تیرے معزز گھر کے پاس. ربنا لیقیم الصلاۃ، اے میرے رب، تاکہ یہ لوگ نماز قائم کریں. فجعل افئدۃ من الناس تهوی الیہ، بس آپ لوگوں میں سے کچھ لوگوں کے دل ان کی طرف مائل کر دیجئے. وارزقهم من الثمرات، اور ان کو پھلوں کا رزق عطا فرمائیے. لعلهم یشکرون، تاکہ وہ شکر گزار بنے. ربنا انک تعلم ما نخفی وما نعلن، اے ہمارے رب، بے شک آپ جانتے ہیں ان چیزوں کو جسے ہم چھپاتے ہیں. وما نعلن، اور ان چیزوں کو جس کو ہم ظاہر کرتے ہیں. وما یخفا علی اللہ من شیء فی الارض ولا فی السماء، اور اللہ سبحانہ و تعالیٰ کے سامنے زمین اور آسمان میں کوئی چیز مخفی نہیں ہے. الحمد للہ الذی وہب لی علی الکبر اسماعیل و اسحاق، تمام تعریفیں اس اللہ کے لیے ہیں جس نے مجھے بڑھاپے کے اندر اسماعیل علیہ السلام اور اسحاق علیہ السلام عطا فرمایا. ان ربی لسمیع الدعا، بے شک میرا رب دعاؤں کو سنتا ہے. ربی اجعلنی مقیم الصلاۃ، اے اللہ مجھے نماز کا قائم کرنے والا بنا. ومن ذریتی، اور میری اولاد کو. ربنا وتقبل دعا، اے اللہ اور دعا کو قبول فرما. اے اللہ میری مغفرت کر دے، میرے والدین کی مغفرت کر دے، اور مؤمنین کی مغفرت فرما دے، حساب والے یوم یقوم الحساب. دوستو اور بزرگوں، اس رکوع میں اللہ سبحانہ و تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے کچھ حالات بیان فرمائے. سب سے پہلا سوال تو یہ ہے کہ یہاں کس مناسبت سے اللہ سبحانہ و تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے قصے کو بیان کیا؟ تو اس کے متعلق مفسرین یہ فرماتے ہیں کہ پچھلے صفحات میں اور پچھلی آیات کے اندر اللہ سبحانہ و تعالیٰ نے توحید کی اہمیت، توحید کی عظمت، اور کفر کی برائی اور مذمت بیان کی ہے. تو اسی سلسلے کے اندر، توحید کی عظمت کے سلسلے کے اندر، اللہ سبحانہ و تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے واقعے کو بیان کیا. توحید کے سلسلے میں تمام انبیاء علیہ السلام نے کوششیں کی، ٹھیک ہے، اور اس سلسلے میں خوب مجاہدہ کیا. مفسرین فرماتے ہیں کہ سب سے زیادہ کامیاب جہاد توحید کے سلسلے میں حضرت ابراہیم علیہ السلام نے، اسی وجہ سے حضرت ابراہیم علیہ السلام کے دین کے ساتھ ملت ابراہیم حنیفہ کا لفظ ذکر کرتے ہیں. کس کا لفظ ذکر کرتے ہیں؟ دین حنیف ذکر کرتے ہیں. اور ہمیں بھی اللہ سبحانہ و تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے دین حنیف کے پیچھے چلنے کا حکم دیا. بات کیے ہوئے حضرت ابراہیم علیہ السلام، تو اللہ سبحانہ و تعالیٰ نے توحید کے سلسلے میں حضرت ابراہیم علیہ السلام کا ذکر فرمایا. ایک وجہ تو یہ. دوسری وجہ یہ ہے کہ پیچھے آیت کے اندر یہ بھی فرمایا تھا کہ ان کافروں نے اور ان مشرکوں نے توحید کی نعمت کو کفر سے بدل کیا تھا. علم ترى الى الذين بدلوا نعمة الله كفرا واحلوا قومهم دار البوار. نعمت، توحید کی نعمت چھوڑ دی اور اس کے بدلے میں کیا اختیار کر لیا؟ کفر اختیار کر لیا. اور اس کے بدلے میں کیا اختیار کر لیا؟ شرک کو اختیار کر لیا. اللہ سبحانہ و تعالیٰ ان کے سامنے حضرت ابراہیم علیہ السلام کے قصے کو بیان کر کے یہ بتانا چاہتے ہیں کہ تم اپنے باپ دادا کی پیروی کرتے ہو، تو تم کو تو پیروی کرنی چاہیے تھی. کس کی؟ حضرت ابراہیم علیہ السلام کی پیروی کرنی چاہیے تھی، اور تم نے پیروی. بہرحال اب حضرت ابراہیم علیہ السلام کا قصہ شروع ہوتا ہے. اس رکوع کے اندر حضرت ابراہیم علیہ السلام کے متعلق جو خاص بات بیان کی اللہ پاک نے، وہ ہے حضرت ابراہیم علیہ السلام کی دعا. کیا ہے وہ دعا؟ حضرت ابراہیم علیہ السلام نے اپنے لیے، اپنی اولاد کے لیے اور مؤمنین کے لیے دعا مانگی، اور بہت شاندار طریقے سے مانگی. دیکھنے میں تو بالکل چھوٹی، ایک رکوع میں نے ابھی آپ کے سامنے پڑھا، سمجھے گئے، تو اس کے اندر کتنی دیر لگی؟ دو منٹ، تین منٹ، برابر ہے. لیکن ان تین منٹ کی دعا کے اندر حضرت ابراہیم علیہ السلام نے دنیا اور آخرت کی تمام نعمتوں کو اللہ سے مانگ لیا. کیا کر لیا؟ تو معلوم یہ ہوا، جیسے ہم کہتے ہیں کہ ہمیں کوانٹیٹی نہیں چاہیے، ہمیں تو کوالٹی چاہیے. کیا چاہیے ہمیں؟ تو کوالٹی، اچھی چیز ہونی چاہیے. بہت زیادہ بڈنگ بیکار، لیکن ایک چیز ہو بہت شاندار. ایک شخص آدھا گھنٹے کی دعائیں مانگے، ایک گھنٹے کی دعا مانگے، थी तो वो भी दुआ मना नहीं करते, लेकिन ये एक घंटे की दुआ दो मिनट में हो जावे तो और तीन मिनट में हो जावे तो वो अच्छी है, एक घंटे वाली अच्छी है। जाहिर बात है कि तीन मिनट के अंदर सब कुछ हो जावे तो कितना अच्छा, बहुत अच्छा। यही वजह है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस के अंदर इरशाद फरमाया, खैरुल कलाम मा कल्ला व दल्ला, सबसे बेहतरीन कलाम वो है जो कम हो और बहुत ज्यादा मानी उसके अंदर हो और बहुत ज्यादा बातें उसके अंदर गिरी, एक सेंटेंस, लेकिन एक सेंटेंस के अंदर इतना, जब उसको खोलने लगो और उसकी तफसील बयान करने लगो और उसकी शरह बयान करने लगो तो 10-10 पेज भर जावे और वो भी पूरी ना हो। आप सल्लल्लाहु अलैहि वसल्लम की एक एक हदीस ऐसी ही है दोस्तों, एक एक हदीस, अगर हम उन हदीस को खोलें तो ऐसा लगता है जैसे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इसी एक हदीस में पूरे इस्लाम के खुलासे को बयान कर दिया, पूरे दीन के खुलासे को बयान कर दिया, छोटी सी हदीस वो पूरे दीन के खुलासे को बयान कर दिया। अल्लाह सुभानहु व तआला भी ऐसा, एक आयत ले लो ऐसा लगता है जैसे सब कुछ आ गया, बराबर है। ये तो उसके बावजूद अल्लाह का करम है कि अल्लाह ने और ज्यादा हमको पूरी जिंदगी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से लेकर पता नहीं क़यामत तक कितनी सेंचुरियां आएंगी और कितना जमाना आएगा और कितने किस्म के लोग आएंगे, बराबर है। लेकिन उन सब के लिए इतनी छोटी सी किताब दे दी 30 पारों के लिए, नौ छोड़ो जाओ, ये तुम्हारी पूरी जिंदगी की गाइडेंस है, पूरी जिंदगी की रहनुमाई क्या है। तो ये अम्बिया अलैहिस्सलाम की जो बातें होती है, कुरान की जो बातें होती है, वो यूं समझो एटम बम है, छोटा सा है लेकिन बहुत काम करता है। आप सल्लल्लाहु अलैहि वसल्लम रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार, ये घंटे की दुआ से बेहतर है। तो अगर कोई शख्स खाली एक रब्बना आतिना इखलास से और खुशू से और खुजू से और गिर गिरा कर आजीजी से और ध्यान से, ये सब दुआओं की शर्त है दोस्तों। क्या है दुआओं की? गिर गिराना, खुशू और खुजू होना, इखलास का बाकी रहना, शौक का बाकी रहना। मान लो तो बताओ, एक कलाक ठंडी में उभरे या एक कलाक हाथ उभरे में छाती अजीब बात है। हमारे हम लोग भी अजीब और गरीब किस्म के लोग, जहाँ इमाम साहब ने या मौलवी साहब ने 15-20 मिनट की दुआ छाती की आएगी, कॉमेंट तुमने एक बैठे हवा मले जिके। तो अब जाहिर बात है कि अगर हम जरा उसमें गौर करें तो अब क्या करना चाहिए, लोगों का ख्याल करके दो मिनट की दुआ मांग लो और इखलास खुशू से। इसके अंदर क्या है, दुआ मांगने वाले का खुशू भी बाकी रहता है, उसका इखलास भी बाकी रहता है, गिर गिराना भी क्या है बाकी, हाजिरीन भी शौक से लगे रहते हैं और दो तीन मिनट के लिए दुआ करना। लेकिन प्रॉब्लम ये थी कि वही भी क्या इमाम साहब ने कहीं नहीं आवाज, दुआ मांगता भी नहीं आवाज, क्या करें। हाँ अल्लाह पाक हमको हिदायत अता फरमा। ये है कुरान करीम के दर्स में बैठने का फायदा दोस्तों, हमको ये पता चलता है। आज एक मुश्का शरीफ में एक हदीस पढ़ी, बहुत जबरदस्त हदीस पढ़ी, बहुत जबरदस्त हदीस पढ़ी। रावी कहते हैं याद इतने वली गालिबन इनका नाम है, मैं बोल रहा हूँ, वो कहते हैं कि एक मरतबा हम जनाब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हुए और उस मजलिस में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक खतरनाक चीज के वाके होने का जिक्र किया, कि बहुत डरावनी चीज, बहुत स्कैरी चीज वाके होगी, उसको शैउन मखूफ अरबी के अंदर कहा गया, शैउन हाइल कहा गया, बहुत डरावनी चीज। और फिर फरमाया
कि हाँ ये स्कैरी चीज और ये डरावनी चीज उस वक्त पैदा होगी जबकि इल्म खत्म हो जाएगा। क्या खत्म हो जाएगा? इल्म चला जाएगा। तो इब्न वलीद ने सवाल किया, ये अल्लाह के रसूल, ये इल्म खत्म किसे होगा? समझ में आया क्या सवाल किया? यह इल्म खत्म कैसे होगा? क्योंकि हम इसको पढ़ते हैं, हम अपने बेटों को सिखलाते हैं, फिर हमारे बेटे उनके बेटों को सिखलाएंगे, और उनके बेटों को सिखलाएंगे, और उनके बेटों को सिखाएंगे, और क़यामत तक ये दर्स तदरीस तालीम और ताल्लुम का तरीका तो जारी रहेगा। इसका मतलब ये कि जब क़यामत तक ये दर्स तदरीस रहेगी, तालीम और ताल्लुम रहेगा, इल्म रहेगा, तो वो चीज भी वाकई नहीं होगी। क्योंकि आपने क्या फरमाया कि ये शय महूफ, ये स्कैरी चीज कब वाकई होगी? जब इल्म चला जाएगा। और हमारे इस तौर तरीके से तो ये मालूम होता है कि इल्म कियामत तक रहेगा, लिहाजा जब इल्म रहेगा तो वो स्कैरी चीज भी वाकई नहीं होगी। समझ में आया ना? हज़रत ज़ियाद इब्न वलीद का ये इश्काल और सवाल बहुत अच्छा था। तो हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सकिलत का उम्मुका या ज़ियाद, ए ज़ियाद तेरी माँ तुझको गुम करे। ये अरबों के मुहावरा है, फजल के ऐसे मौके पर कहते हैं। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई तुमने यहूद और नसारा को नहीं देखा, तौरात तौरेत और इंजील वो भी पढ़ते हैं, लेकिन क्या वो उस पर अमल भी करते हैं? समझ में आया? क्या वो उस पर अमल भी करते हैं? नहीं अमल करते। तो फरमाया कि इल्म के चले जाने का मतलब ये है कि लोग उस पर अमल करना छोड़ देंगे। याद रखो, जब इल्म पर अमल करना छोड़ देंगे तो इसका मतलब है कि इल्म उठ गया। चाहे फिर ये दर्स व तदरीस बाकी रहे, किताबें बाकी रहे, लाइब्रेरी बाकी रहे, समझिए नहीं बात बाकी रहे, लेकिन उस पर अमल ना हो तो क्या है? इल्म उठ गया। तो मैं ये दर्स का फायदा बता रहा था कि हम जब बैठते हैं तो ये बातें एक दूसरे से सुनते हैं, कुरान की मैसेजेस हम सुनते हैं, तो इन पर अमल करना चाहिए, तो ये कहाँ से हमको पता चलता है? इसी से पता चलता है। खैर, तो सुनिए अब दुआ हजरत इब्राहिम अलैहिस्सलाम की, शानदार दुआ और अच्छी तरीके से हमें भी ऐसी ही दुआ मांगनी चाहिए। फरमाते हैं, अल्लाह इस शहर को पुरअमन बना दे। क्या कहा सबसे पहली दुआ? رب اجعل هذا البلد آمنا, امن والا بنا دے, یہاں امن پھیلا دے, پیس پھیلا دے, سکون پھیلا دے, اطمینان پھیلا دے, حرم اس میں یہاں سے ہر قسم کی برائیوں کو دور کر دے, ظاہری باطنی سب کو امن بنا دے, یعنی اس کو حرم بنا دے, حرم دے. یاد رکھیے, انسان کی زندگی کے لیے چاہے اس کا تعلق دنیا سے ہو اور چاہے اس کا تعلق آخرت سے ہو, امن کا ہونا بہت ضروری ہے. امن کے بغیر نہ ہم دنیا کے کام ٹھیک ٹھاک طریقے سے کر سکتے ہیں اور نہ ہم آخرت کے کام ٹھیک ٹھاک طریقے سے کر سکتے ہیں. ہر چیز اتر بتر ہو جاتی ہے, اپ سائڈ ڈاؤن ہو جاتی ہے. امن ضروری ہے. امن اتنی بہترین دعا بتائیے. اس کو کہتے ہیں کور پوائنٹ. کیا کہتے ہیں اس کو؟ اصل نقطہ, اصل نقطہ, اصل بات, کہ جس پر دوسری چیزیں خود بخود مرتب ہونی شروع ہو جائے, خود بخود فال ہونا. اپنے بچوں مانگے اللہ کپڑا دے دے, اللہ فراؤں دے دے, امن نہیں ہو تو ہوں فائدہ ہو جائے. قرآن کے مفسرین نے یہ لکھا ہے کہ جب ملک کے اندر ظاہری طور پر پیس نہ ہو, امن نہ ہو, سکون نہ ہو, اطمینان نہ ہو, لڑائی ہو اور جھگڑا ہو, تو پھر ایک انسان کو ظاہری نعمت بھی اچھی نہیں لگتی, اس کو اچھے اچھے کپڑے پہننا بھی اچھا نہیں لگتا, اچھے عمدہ مکانات میں رہنا بھی اچھا نہیں لگتا, عمدہ کھانا بھی اچھا نہیں لگتا, عمدہ پینا بھی اچھا, ہر وقت گھبراہٹ کہ ہمڑے گولیاں ہیں, ہمڑے بم ہیں, ہمڑے مری جاؤ ارے بھائی. اور پھر ایسے موقع پر عبادت کے اندر بھی دل نہیں لگتا, سکون نہیں. یہی وجہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے حدیث کے اندر ارشاد فرمایا, ابردو بالظہر فإن شدة الحر من فيح جهنم, کہ بھائی ظہر کی نماز گرمی کے زمانے میں اس وقت پڑھو جبکہ گرمی میں تھوڑی سی کمی आ जा रहे हैं, बिल्कुल गर्मी में नहीं पढ़ो। क्यों? कि उस वक्त तुमको चैन और सुकून से नमाज नहीं पढ़ सकती, तुमको घबराहट होगी गर्मी के अंदर, है ना। तो इबादत के लिए भी क्या चाहिए? सुकून चाहिए, इत्मीनान चाहिए। अभी देखिए बैतुल मक़दिस के अंदर, फलस्तीन के अंदर, सीरिया के अंदर, उनको जाकर पूछो, म्यांमार में, रोहिंग्या में जाकर उनको पूछो, हम इतना नहीं ऊपर नीचे बता नहीं कैसा खौफ उन पर मुसल्लत होगा, वो किन किन हालात से गुजर रहे होंगे और उन पर क्या क्या बातें पेश आ रही होंगी। हम हमारे तसव्वुरात से तो बताइए कितनी बेहतरीन दुआ मांगनी चाहिए दुआ। इसलिए हमारी दुआ में ये मांगना चाहिए कि अल्लाह मुसलमानों के मुल्क में अमन अमान फैला दे, लेकिन अमन और सुकून पैदा फरमा दे, लड़ाई और झगड़ों को वहां से खत्म फरमा दे, इस मुल्क के अंदर भी अमन और अमान हमेशा पैदा फरमा, सुकून हमेशा पैदा फरमा। ऐसा ना हो कि ये जालिम यही ये लोग हमको हमारे कातिल बन जाए, हम पर जुल्म करने वाले बन जाए, जैसे बोस्निया के अंदर उन्होंने किया, जैसे फलस्तीन के अंदर वो कर रहे हैं, और जैसे सीरिया के अंदर उन्होंने किया, वगैरह वगैरह, हम पर ऐसे हालात। तो पहली दुआ अमनो अमान की मांगनी चाहिए, क्या मांगनी चाहिए? अमनो अमान। फिर दूसरी दुआ क्या मांगनी चाहिए? तो गोया अमनो अमान के अंदर दुनिया के सारे पॉइंट कवर हो गए, दुनिया के अंदर रहने की जो क्या है सारे पॉइंट कवर हो गए। दूसरी दुआ वजनूबनी व बनी नाबुद असनाम, और मुझे और मेरी औलाद को भूतों की इबादत करने से बचा लें, यानी काफिर और मुशरिक होने से बचा लें। क्यों? कि कुफ्र और शिर्क ऐसी बुराई है और ऐसा गुनाह है कि अल्लाह उसको कभी भी माफ नहीं करेगा। लिहाजा अब आखिरत की तरफ मुतवज्जे हुए, समझे कि नहीं, आखिरत की कामयाबी की तरफ मुतवज्जे हो, कहा कि आखिरत के जितने जितने मेन पॉइंट हैं वो क्या, कि कुफ्र और शिर्क नहीं होना चाहिए। अगर कुफ्र और शिर्क नहीं तो इंशाल्लाह एक न एक दिन जन्नत के अंदर जाएंगे, है ना। लेकिन अगर कुफ्र और शिर्क हुआ तो इसका मतलब ये कि तुम्हारी आखिरत गई, तुमने दुनिया के अंदर फिर कितने ही नेक अमल कर लिए और कितने अच्छे काम कर लिए। तो इसको देखते हैं, इसको कहा जाएगा वेरी कॉम्प्रिहेंसिव दुआ। तो हजरत इब्राहिम अलैहिस्सलाम ने दुनिया के भी तमाम मेन पॉइंट कवर कर लिए और आखिरत के भी तमाम मेन पॉइंट क्या कर लिए, कवर। हमको भी दुआ बन के रब्बी जल हादल बलद आमिना वजनूबनी वबनी अन नअबुद अल असनाम, भूतों की इबादत से यानी शिर्क से हमें बचा दे, तो कुफर से हमें। गुना जिना ये ठीक है, इससे भी पना मांगनी चाहिए कि अल्लाह हमारी हिफाजत फरमा जिना से, हमारी हिफाजत फरमा शराब पीने से, हमारी हिफाजत फरमा हर लिबादत से और हर किस्म की बुराई से। ठीक है, मांगनी चाहिए, यकीनन उससे भी बेशक बचना चाहिए, लेकिन सबसे बड़ी चीज जिससे हमको और हमारी औलाद को बचाना चाहिए वो क्या, भूतों की इबादत। भूतों की इबादत का मतलब ये नहीं कि वो स्टैच्यू की इबादत, भूतों का इबादत से मुराद शिर्क और कुफ्र, चाहे वो किसी किस्म का भी हो, चाहे वो किसी भी लाइन का हो, चाहे वो किसी भी एंगल का हो, समझे ना, उससे हमारी हिफाजत हो जाए, मेरी हिफाजत हो जाए आपकी। वाह, कैसी दुआ मांगी है हज़रत इब्राहिम अलैहिस्सलाम। मुफस्सिरीन ऐसी चीज़ों के मुतालिक कहते हैं कि ऐसी बात नबी की जुबान नहीं कर सकती, आम आदमी ऐसी दुआ ऐसी कॉम्प्रिहेंसिव दुआ ही नहीं कर सकती। इतना याद रखो, ये बात सोचो, इंसान जितना अकलमंद होता चला जाता है ना, तो उसकी बात भी इतनी वजनी होती चली जाती है, उसकी बात में इतना वजन होता पैदा होता चला। इसी वजह से कहा गया कि सबसे ज्यादा किसके कलाम में वजन है, अल्लाह के कलाम के अंदर वजन है। इसको कहते हैं खालिक कायनात का कलाम, इससे बेहतर किसी का कलाम हो ही नहीं, इसमें सबसे ज्यादा वजन। सूरह मुज़म्मिल के अंदर अल्लाह सुब्हानहू व तआला फरमाते हैं, इन्ना सनुल्की अलैका कौलन सकीला, हम आप पर एक बहुत भारी बोझल कॉल नाजिल करने, हाँ चलिए رب انہن اضللن کثیرا من الناس. ہاں بتوں کی عبادت سے ہمیں کیوں بچا؟ اس لیے کہ اللہ ان بتوں کی عبادت نے لوگوں کو بہت گمراہ کر دیا, بہت زیادہ گمراہ, ان کو پاگل کر دیا ہے, ان کو ننگا کر دیا ہے, ان کو بے حیا کر دیا ہے, ان کو بے شرم کر دیا ہے, ان کو بے عقل کر دیا ہے, ان کو پاگل بنا دیا ہے. اور ایسا کیوں کہتے ہیں کہ عبداللہ کہتے ہیں؟ کیونکہ حضرت ابراہیم علیہ الصلوۃ والسلام نے خود اپنے ابا کا حال دیکھا ہے, آزر کا, اور کہ وہ کیا کرتے تھے, کس طرح ان کے حالات تھے, کیسے بے وقوف بنتے تھے. جو بتوں کی عبادت کرتا ہے نا واقعی بے وقوف انسان, پتھر اس کے سامنے. يا أيها الناس ضرب مثل فاستمعوا له إن الذين تدعون من دون الله لن يخلقوا ذبابا ولو اجتمعوا له. ایک مکھی پیدا نہیں ہو سکتا, اور ایسا لگتا ہے کہ وہ تم کو دیکھ رہے ہیں لیکن حقیقت میں وہ تم کو دیکھتے نہیں, وہ تمہاری بات نہیں سنتے, وہ تمہارا کلام نہیں سنتے, وہ تم کو کسی قسم کا فائدہ نہیں پہنچا سکتے, وہ تم کو کسی قسم کا نقصان نہیں پہنچا سکتے. میں اس کو معبود بنا لیا تھا کیسے, یہ بیوقوفی نہیں تو کیا ہے؟ اس لیے کہا کہ اللہ بت پرستی نے تو لوگوں کو بہت زیادہ گمراہ کر دیا, دنیا میں بھی اور آخرت میں بھی. فمن تبعنی فإنه منی, جو شخص میری اتباع کرے تو وہ میرا ہے, جس میری جماعت میں داخل ہو جائے گا مؤمنین کی جماعت میں داخل ہو جائے گا. ومن عصانی, اور جو شخص میری نافرمانی کرے, دیکھیں نافرمانی سے کیا مراد؟ ایک مطلب تو یہ ہو سکتا ہے کہ مجھ پر ایمان تو لے آیا لیکن پھر ایمان لانے کے بعد جو احکامات, مثلا روزہ رکھنا, مثلا نماز پڑھنا, مثلا زکات دینا, تو کہتے وہ برابر نہیں کرتا, اس میں وہ میری نافرمانی کرتا ہے. ایمان تو لے آیا لیکن اعمال کے اندر کیا کرتا ہے؟ وہ میری نافرمانی کرتا ہے. تو وہ آگے چل کے ابراہیم علیہ السلام دوسرا مسکری دعا فرمانا پہن نہ کر بخور رہے تو اللہ تو بخور رہے تم کو معاف کر دیا. دیکھو پیغمبر کی شکر. دوسرا مطلب مفسر نے نافرمانی کا یہ بیان کیا ہے کہ وہ مجھ پر ایمان ہی نہ لا لے, کہنا نا ایمان ہی نہ لا لے, تو اس کا مطلب یہ ہے کہ وہ کافر رہا. تو آپ کافر کے بارے میں تو دعا کرنی جائز نہیں, اور کافر اور کفر اور شرک تو اللہ سبحانہ و تعالیٰ کبھی بھی معاف نہیں کرتے. تو پھر حضرت ابراہیم علیہ السلام والسلام نے کیسے کہہ دیا بھائی نے کو مقور ہوا؟ تو اس کا جواب یہ ہے کہ یہاں حضرت ابراہیم علیہ السلام والسلام جو ریکویسٹ نہیں کر رہے ہیں کہ تم ان کو معاف کر دینا, بلکہ صرف اتنا ہی کہہ رہے ہیں اللہ کو غفور رہے نا, تو جانے اور تیرے بندے جانے. گویا اس نے بھی چپکے سے یہ اشارہ کر دیا اللہ ان کو بھی معاف کر دیجیے نا. آپ سمجھ میں آئے بات؟ جیسے کہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے فرمایا تھا ان تغفر لهم فإنك أنت العزیز الحکیم, کہ اگر آپ ان کو معاف کر لیں تو آپ بھی حضرت عزیز الحکیم ہیں. تو وہ آیت کو ہم دیکھ ہی لیتے ہیں, آپ یاد نہیں آتی. کتنی اچھی جگہ ہے. ہاں ان تو عزب ہوں فإنهم عباد ہوتے ہیں. حضرت اشار استعمال کرنے کے بعد اللہ اگر تو ان کو عذاب دے تو وہ تیرے بندے ہیں, وہیں تغفر لہم اور اگر ان کو معاف کر دے تو فإنک أنت العزیز الحکیم, تو تو عزیز. تو حضرت ابراہیم علیہ الصلوۃ والسلام نے یہاں دعا نہیں بلکہ صرف اتنا کہا تب تو غفور الرحیم سو اللہ بات پڑے گا, یعنی چپتے سے ان کا کہ معاف کر ہی دیجیے. اس کو کہتے ہیں پیغمبر کا شفیق ہونا, پیغمبر کا مہربان ہونا. آپ صلی اللہ علیہ وسلم رحمت للعالمین تھے, کیوں رحمت للعالمین؟ ان کی رحمت صرف مؤمنین کے لیے نہیں بلکہ ساری انسانیت کے لیے, صرف انسانیت ہی کے لیے نہیں, چرند پرند حیوانوں اور جانوروں سب کے لیے ہوتی ہے نا. عجیب بات. اب سنو ربنا انی اسکنت من ذریتی بواد, اب دوسری دعا مانگ رہے ہیں, اے میرے رب میں نے آباد کر دیا میری اولاد کو, بواد ایسی وادی میں, غیر ذی زرع, جہاں کھیتی نہیں ہوتی, عند بيتك المحرم، آپ کے معزز اور محفوظ گھر کے پاس. ہاں یہ دعا کب کی؟ تو کہتے ہیں اس وقت کی جب اللہ سبحانہ و تعالیٰ کے حکم سے حضرت ابراہیم علیہ السلام نے اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو اور ان کی امی جان حضرت حاجر کو مکہ المکرمہ کے پاس چھوڑا. یہاں کنویں زمزم کا کنواں ہے نا، وہیں چھوڑا. جب چھوڑ کر واپس آئے ہیں نا، واپس کیوں آ گئے؟ اس لیے کہ وہاں پہنچے تو اللہ کی وحی آئی، اللہ سبحانہ و تعالیٰ کی طرف سے ہے، یہ لوگ اٹلے جاؤ. تو حضرت روایتوں کے اندر آتا ہے کہ حضرت ابراہیم علیہ السلام نے ان کو وہاں ٹھہرایا اور ایک مشکی میں پانی کچھ تھا وہ دیا اور کچھ کھجوریں تھی توشہ دار وہ دی، اور جیسے اللہ کا حکم آیا جاؤ فوراً چلے گئے، یہ تک بھی نہیں کہا حاضر میں جاتا ہوں اللہ تمہاری حفاظت کرے، ایسا بھی نہیں تھا. سمجھے نا، وہ فوراً چل رہا اللہ کے حکم کی تعمیل کے اندر چلے. اب اگر حاضر چلا رہی ہے سنتے ہو کہاں جا رہے ہیں آپ نے اس کے شوہر کو ہمڑو کہاں چلا، ہمیں مکی نے کہاں جانا ہے، کہاں جا رہے ہو؟ اللہ کے بندہ کوئی جواب دے ہم لوگ کہاں چلا آتے تو کہیں بھی نہیں مل رہے ہیں، کہاں چلے کوئی جواب نہیں. پھر جو حضرت حاضر سمجھ گئی کہ ہمارا شوہر اتنا بے وقوف بھی نہیں اور اتنا بے وفا بھی نہیں اور اتنا ظالم بھی نہیں کہ ہم کو بے آب ہو گیا اور لق و دق میدان کے اندر تنہا چھوڑ کر چلا جائے اور ہم کو ہلاک اور برباد ہونے کے لیے چھوڑ جائے. یقیناً کچھ اس کے اندر کچھ اور بات ہے، ایسا لگتا ہے کہ اللہ سبحانہ و تعالیٰ کا حکم آیا ہوگا. تو حضرت حاضر کیا یہ اللہ کا حکم ہے؟ کہ ہاں اللہ کا حکم ہے، اس کی جواب ملا. تو پھر حضرت حاضر کیا بولتی ہیں؟ اذن لن یضیعنا اللہ، تب تو پھر اللہ اب ہم کو ہلاک اور برباد نہیں کرے گا. بات سمجھ گئے؟ اتنا یقین. اچھا اب چلے اللہ کے حکم کی تعمیل کر لی نیا، روایتوں کے اندر آتا ہے، یہ بخاری شریف کی روایت ہے، یہاں چھوڑ دیا اور یہاں سے چلے، یہاں دعا نہیں مانگی بلکہ یہاں اللہ کے حکم کی تعمیل کی، جاؤ تو چل پڑ. چلتے 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 آئے، پھر جب ایک پہاڑ کی اوٹ میں آ گئے برابر اور حضرت اسماعیل اور حضرت حاجر سے دور ہو گئے اور نظر آنا بند ہو گیا، تو ایم کنی تھوڑا اوپر یا کعبہ کی طرف کھڑے ہو اور اس وقت دعا کرے. اس وقت کیا ہے یہ کہ اللہ آپ کے حکم سے میں اپنے بچوں کو اور اپنی بیوی کو یہاں چھوڑ کر جا رہا ہوں. مفسرین نے یہاں یہ فرمایا کہ دیکھو انسان کو اللہ کے حکم کی پابندی بھی کرنی چاہیے، اللہ کی اطاعت بھی کرنی چاہیے، اور بیوی بچوں کے سلسلے میں جو ذمہ داری اور جو رسپانسبلٹی تم کو دی گئی ہے اس کو بھی ادا کرنی چاہیے، دونوں کو لے کر چلنا چاہیے. تبلیغ جماعت میں بھی جوانو نے گھر میں بچاؤں بھی خیال رکھوانا، وائف نو بھی خیال، دونوں کام کرنا، دونوں دین ہیں. ایک شخص بالکل مجذوب ہو جاتا ہے اور ایک لائن پکڑ لیتا ہے کہ نہ بیوی کا خیال، نہ بچوں کا خیال، نہ ان کی تربیت کا خیال، نہ ان کی تعلیم کا خیال، نہ ان کی ضرورت کا خیال، نہ ان کے جتنے بھی کام کاج کوئی خیال نہیں، اور نہ کوئی. یہاں پہلے تو اللہ کے حکم کی تعمیل کی، اب باہر والا بچے کو چھوڑ کر جا رہے ہیں، سمجھے کہ نہیں، حضرت حاضر کو چھوڑ کر جا رہے ہیں. تو آپ دعا کرنا شروع کی اور یہاں بھی بہت شاندار دعا کر رہے ہیں. کیا دعا کر رہے ہیں؟ اے اللہ آپ کے حکم سے میں اپنے بیوی اور بچوں کو تیرے معزز گھر کے پاس چھوڑ کر جا رہا ہوں، یہاں آباد کر رہا ہوں، برابر ہے؟ تو اب کیا کروں؟ اللہ سب بنا لیو کوئی مسکرا، اس لیے میں آباد کر رہا ہوں تاکہ یہ نماز قائم کرے، تاکہ یہ نماز پڑھے، تاکہ کیا ہے یہ نماز مفسرین فرماتے ہیں کہ دیکھیے یہاں حضرت ابراہیم علیہ السلام والسلام نے اپنے بچوں کے لیے یہ دعا کی کہ اللہ تو ان کو نماز کا پابند بنا دے. کیوں؟ اس لیے کہ نماز ایک ایسی چیز میں ایسی چیز ہے جس کے اندر دنیا اور آخرت کی بھلائی تمام بھلائی اس کے اندر رکھی ہوئی ہے. اس لیے سب سے پہلی دعا کی اللہ ان کو نماز ہی بنا دے. کیا بنا دے؟ مفسرین نے یہ بھی لکھا ہے کہ ایک باپ اور ایک ماں کے لیے ماں کی طرف سے ایک باپ اور ایک ماں کی طرف سے اپنی اولاد کے لیے سب سے بہترین اور قیمتی تحفہ یہ ہے کہ ان کو نمازی بنا دیا جائے. اللہ پاک ہم سب کی اولاد کو نمازی بنا دیا. اور جہاں جہاں میری آواز پہنچ رہی ہے اور جو جو لوگ سن رہے ہیں اور جہاں جا تک پہنچے گی اللہ ان سب کی اولاد کو نمازی بنا دے. تمام مسلمانوں کو نماز پڑھنے والا بنا دے. نماز میں نے آپ کو گزشتہ درس میں بھی کہا تھا کہ آپ صلی اللہ علیہ وسلم کے اندر کی دین میں اور تعلیم میں بھی توحید اور ایمان کے بعد سب سے افضل عبادت کون سی؟ نماز دیکھنے میں تو قیام رکوع سجود قعود ہے لیکن اس کے اندر عجیب و غریب باتیں پائی جاتی ہیں. اس کی حکمتوں کو بیان کرنے کے لیے مستقل وقت چاہیے. وجعل افئدتا من الناس تحویرا. اچھا اب سے نماز قائم کریں. نماز قائم کریں گے آپ پھر عبادت کریں گے لیکن اس کی دنیا کا بھی تو کچھ ہونا چاہیے نا. برابر ہے. کھاوا پیوا بھی تو انتظام ہو جی میرے اور ان کے رہنے سے نہیں آتے ہو دوبارہ یہاں بیوی بچوں کا بھی خیال. دنیا کا بھی خیال اور ان کی آخرت کا بھی. دنیا کا خیال ہم اس نیت سے کریں کہ اس کی وجہ سے وہ آخرت والے بن جائیں تو یہ دنیا نہیں رہے گی. یہ دنیا بھی دین بن جائے گی. یہ دنیا بھی کیا بن جائے گی؟ فَجْعَلْ أَفْئِدَةً مِنَ النَّاسِ تَهْوِي إِلَيْهِمْ. اے اللہ لوگوں میں سے کچھ لوگوں کی دل ان کی طرف مائل کر دیجئے. لوگوں کی کچھ دل یوں نہیں کہا کہ سب لوگوں کی دل برابر ہے. سب لوگوں کی دل ان کی طرف مائل کر دی یہ دعا نہیں کی. حضرت مجاہد مفسر فرماتے ہیں کہ اگر یوں کہتے ایسی دعا کرتے کہ اللہ سارے انسانوں کی دل ان کی طرف مائل کر دیجئے تو کہتے ہیں کہ دنیا میں سے مشرق اور مغرب میں سے مسلمان کیا کافر کیا مشرق کیا یہود کیا نصارہ کیا سب اٹھ کر وہاں چلے جاتے. اور جب وہ سب وہاں چلے جاتے تو اتنا ازدحام ہو جاتا کہ پھر ان کو کنٹرول کرنا کیا کہتا ہے ایک پرابلم ہو جاتا. تو مطلب یہ تھی کہ آپ نام بھی اگر بوجھ لوگ آ بھی جائے تو بھی پرابلم. کوئی تبلیغی اجتماع ہو رہا ہے اور 50,000 آدمی جس بھری مرکز کے اندر جمع ہو جائے تو بھی پرابلم. اسی پرابلم کی وجہ سے پھر کیا کیا جس بھری کا اجتماع یہاں ہوگا لانکی شہر کا یہاں ہوگا اور مجلن کا وہاں ہوگا اور مجلن کے لوگ الگ الگ کیسی. یہ سب جو قرآن سے ثابت ہو رہا ہے. برابر ہے. تو فجعل افئدۃ من الناس. اے اللہ لوگوں میں سے کچھ لوگوں کے دل ان کی طرف مائل کر دیجیے. ورزقہم من الثمرات. اور اے اللہ ان کو رزق عطا فرمائیے پھلوں کا. پھل فروٹ. کیونکہ حضرت ابراہیم علیہ السلام کو معلوم تھا کہ یہاں جس علاقے کے اندر میں ان کو چھوڑ کر جا رہا ہوں یہاں کھیتی بیتی کچھ ہوتی نہیں. پھلوں کا ان کو پھلوں کا کچھ انتظام کر دیجیے کہ ان کے پاس اچھے اچھے قسم کے پھل آ گئے. تو عام طور پر ثمرہ سے مراد تو یہ ہوتا ہے فروٹ جس کو ہم کہتے ہیں جو درختوں سے ہم حاصل کرتے ہیں. مثلاً ایپل پیر اورنج بنانا گریپس کیری وغیرہ وغیرہ. لیکن ثمرہ کا ایک مطلب یہ ہوتا ہے نتیجہ. کیا ثمرہ کا ایک مطلب کیا؟ نتیجہ اور خلاصہ. کسی چیز کا نتیجہ اور کسی چیز کا خلاصہ اس کو بھی ثمرہ کہتے ہیں. مثلاً مثال کے طور پر ایک فیکٹری ہو برابر ہے. تو فیکٹری کا ثمرہ کیا؟ کہ پھر وہ چیزیں جہاں کوئی چیز بنتی ہے. مثلاً ٹویوٹا کمپنی ہے. ٹویوٹا کمپنی ایک فیکٹری تو وہاں وہ کیا بناتے ہیں؟ گاڑیاں. تو گاڑیاں اس فیکٹری کا ثمرہ کہلائیں گی. क्या चलाएगी? इसी तरीके से एक फैक्ट्री है कपड़े बनाने की, तो वो फैक्ट्री कपड़े बनाती है, तो जब ये कपड़ा बनकर तैयार होगा तो ये उस फैक्ट्री का समारा कहलाएगा। एक फैक्ट्री बनाती है ये क्या कहते हैं बत्ती वगैरह, लाइट्स वगैरह, पंखे वगैरह, तो उस फैक्ट्री का समारा क्या कहलाएगा? लाइट। एक फैक्ट्री बनाती है मोबाइल फोन, तो मोबाइल फोन ये भी क्या कहलाएंगे? समारा कहलाएगा। गर्ज ये कि आप इसको दूसरी चीजों को इस पर समझते हुए चले जाओ। तो हजरत इब्राहिम अलैहिस्सलाम ने यहाँ वर्जुक खूब मिनत समारात का, शजारात का जिक्र नहीं किया, बल्कि इसने कहा इनको समारात का यानी खुलासा क्या और हर चीज के नतीजे का रिस्क अदा करवा दीजिए। मुफस्सिरीन फरमाते हैं कि दुआ का नतीजा ये है कि अहले मक्का को हर किस्म के समारात मिलते हैं, फल फ्रूट भी मिलते हैं और हर किस्म की नई नई इजादात जो पैदा होती रहती हैं और जो फैक्ट्री वाले बनाते रहते हैं वो सारी चीजें उनको मिलती रहती हैं। और यहाँ तक लिखा है उन्होंने कि सबसे पहले दुनिया के अंदर जो चीज बनती है ना तो लॉन्च और सबसे पहले वहां पहुंच जाती है। दुनिया वाले तो अभी उसको इस्तेमाल भी नहीं कर रहे थे लेकिन वो वहां वाले इस्तेमाल करना शुरू कर देते। हजरत इब्राहिम अलैहिस्सलाम की दुआ। अच्छा क्यों ऐसा किया? लअल्लहुम यशकुरून, ये अल्लाह ताकि वो शुक्रगुजार बन जाए दोबारा, सिवाय ये दुनिया जो उनको मिल जाएगी और उनका जरिया माश ये हासिल हो जाएगा तो इसकी वजह से फिर वो उनको बहुत ज्यादा फिक्र करने की जरूरत न पड़े और वो इन नेमतों को हासिल करके और इस जरिए माश को हासिल करके आपका शुक्र अदा करेंगे और आपकी इबादत करेंगे तो इसके अंदर उनको फायदा हासिल। बहरहाल ये हजरत इब्राहिम अलैहिस्सलाम की दुआ है, यहाँ हम स्टॉप होते हैं और फिर बाद दूसरी जो दुआएं हैं उसको आइंदा सबक के अंदर इंशाल्लाह आपको बयान करेंगे। अजीब हजरत इब्राहिम अलैहिस्सलाम ने शानदार दुआएं फरमाई और हजरत इब्राहिम अलैहिस्सलाम ने दुआ की नतीजा क्या हुआ? अल्लाह ने दुआ कबूल करवाई। हजरत इस्माइल अलैहिस्सलाम भी आबाद हुए, सिर्फ वो आबाद नहीं हुए बल्कि उनकी वजह से शहर आबाद हुआ और सिर्फ उनको सवारात का रिस्क नहीं मिला बल्कि उनके तुफे जो भी मक्का में आए उनको क्यामत तक समारात का रिस्क मिलता ही करा दिया। सुबहानों को सारा हमको ऐसे जामे और माने दुआ करने की तौफीक अदा करना। और हजरत इब्राहिम अलैहिस्सलाम ने जो दुआएं हैं मक्का के लिए की हैं और अपनी औलाद के लिए की हैं कि अल्लाह इसका कुछ हिस्सा हमें और हमारी औलाद को नसीब करवा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وخاتم النبيين وعلى آله وأصحابه أجمعين. اللهم لك الحمد كله ولك الشكر كله وإليك يرجع الأمر كله، علانيته وسره، لك الحمد حتى ترضى ولك الحمد بعد الرضا ولك الحمد على كل حال. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم رب اجعل هذا البلد آمنا واجنبني وبني أن نعبد الأصنام. اللهم رب اجعل هذا البلد آمنا واجنبني وبني أن نعبد الأصنام. اللهم ربنا اجعلنا مقيم الصلاة ومن ذريتنا ربنا وتقبل دعاء. اللهم ربنا اجعلنا مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء. اللهم ربنا اجعلنا مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء. اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم وأنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك.